SBS اردو پر خوش آمدید. سب سے پہلے شہر سرخیاں. یونین باس جان سیکٹا کو باضابطہ طور پر لیبر پارٹی سے نکال دیا گیا ہے. تمام سیاسی جماعتوں کا میلبرن کے سابق پرنسپل مالکا لیفیئر کو آسٹریلیا واپس لانے کا مطالبہ. کینیڈا میں انتخابات کے بعد جسٹن ٹروڈو اتحادی حکومت بنائیں گے. پاکستانی ریاستی ادارے حکومت کی حمایت چھوڑ دیں. مولانا فضل الرحمان اور امریکی کانگریسی اراکین کی کشمیر کی صورتحال پر سخت تشویش کا اظہار. پاکستانی کرکٹ ٹیم اگلے ہفتے آسٹریلیا کے دورے پر پہنچ رہی ہے. یہ تو ہیں اب تک کی خاص خاص خبریں. آئیے اب خبریں سنتے ہیں تفصیل کے ساتھ. وزیراعظم اسکاٹ موریسن نے کہا ہے کہ وہ میلبرن کے سابق پرنسپل کو اسرائیل سے آسٹریلیا واپس لانے کا مطالبہ دہراتے رہیں گے. دونوں بڑی جماعتوں نے جنسی زیادتیوں کے مقدمے میں مطلوب اسکول پرنسپل کو اسرائیل سے آسٹریلیا لانے کا مطالبہ کیا ہے. لبرل ایم پی ڈیوڈ شرما نے کہا ہے کہ اس مسئلے کو حل کرنا دونوں ممالک کے تعلقات کے لیے اہم ہے.
We filed this extradition request in 2014. I remember I was the ambassador to Israel. At the time, this case is a high priority for Australia. It's one we will be ceaseless in pursuing, and it's one that, unless resolved soon, will have an impact on the broader relationship.
دوسری طرف لیبر ایم پی جوش برنسن نے کہا ہے کہ ملکہ لیفیئر کی ملک واپسی کے مطالبے کا تعلق سیاست سے نہیں ہے.
It's not about politics. This is about making sure that justice is done and that Malka Leifer is returned to Australia. It's been almost a decade since Malka Leifer has fled Australia, and this has to end. Enough is enough.
کنسٹرکشن یونین رہنما جان سیکٹا نے لیبر پارٹی کی تصوراتی روایات پر سخت تنقید کی ہے. کنسٹرکشن یونین رہنما جان سیکٹا کو آسٹریلین لیبر پارٹی سے باضابطہ طور پر نکال دیا گیا ہے. پارٹی کی طرف سے یہ فیصلہ مسٹر سیکٹا کی جانب سے ممبرشپ کے خاتمے کے قانونی چیلنج نہ کرنے کے فیصلے کے بعد کیا گیا. یونین لیڈر جان سیکٹا کو اپنی بیوی کو ہراساں کرنے اور گھریلو تشدد کے خلاف کام کرنے والی روزی بیٹلی کے خلاف بیان کے بعد سخت دباؤ کا سامنا رہا ہے. لیبر لیڈر اینتھونی البنیز کا کہنا تھا کہ مسٹر سیکٹا کو پارٹی کے اصولوں کے خلاف ورزی پر نکالا گیا ہے.
Through his actions he demonstrated values that were not consistent with the values which the Australian Labor Party holds dear. One of those values is respect for women.
وفاقی حکومت نے ٹیف کی فنڈنگ کٹوتی کا حزب اختلاف کا الزام مسترد کر دیا ہے. لیبر پارٹی نے آج سینٹ میں حکومتی اخراجات کی سالانہ رپورٹ پر بحث کے دوران یہ الزام حکومت پر لگایا کہ حکومت نے مختلف بہانوں سے ٹیف کی فنڈنگ میں $214 ملین کی کٹوتی کر دی ہے. مگر اسکلز منسٹر میخیلا کیش نے کہا کہ ٹیف کی فنڈنگ کا انحصار ضرورت پر منحصر ہے, اس لیے ضروری نہیں کہ اس مد میں مختص کی گئی رقم خرچ بھی کی جائے.
To ensure that every single person who puts their hand up and says they want to be part of it is able to do so. So the demand was met by the program. It is an underspend, that is all it is.
اور اب دیگر خبریں. امریکی کانگریس کے بعض اراکین نے بھارت کے زیر انتظام کشمیر میں انسانی حقوق کی صورتحال پر تشویش کا اظہار کرتے ہوئے اسے دنیا کا خطرناک ترین خطہ قرار دیا ہے اور امریکی حکومت سے سوال کیا ہے کہ وہ کشمیر میں حالات معمول پر لانے کے لیے کیا اقدامات کر رہی ہے. جنوبی ایشیا میں انسانی حقوق کی صورتحال پر منگل کو کانگریس کی ذیلی کمیٹی میں سماعت کے دوران کمیٹی کے چیئرمین بریٹ شیئرمین نے کہا کہ امریکی سفارتکاروں کو بھارتی زیر انتظام کشمیر جانے سے روکا گیا, جس کی وجہ سے آزاد ذرائع سے کشمیر کی صورتحال معلوم نہیں ہو سکتی. سماعت میں بتایا گیا کہ پابندیوں کے دوران بھارتی میڈیا کو مبینہ طور پر دھمکیاں دی جا رہی ہیں کہ اگر انہوں نے بھارتی زیر انتظام کشمیر کی صورتحال پر خبریں جاری کیں تو ان کی فنڈنگ روک دی جائے گی. کمیٹی کو بتایا گیا کہ دباؤ کے ان مبینہ اقدامات کے نتیجے میں کشمیر کی حقیقی صورتحال دنیا کے سامنے نہیں آ پا رہی. سماعت کے دوران بھارتی نژاد امریکی سینیٹر جیا پال نے کہا کہ بھارت اب دنیا کی بڑی جمہوریت نہیں رہا कहा वो कश्मीर में इंसानी हकूक की खिलाफ वर्जी कर रहा है, जहां किसी को भी यानी बीमारों को भी इजाज़त नहीं कि वो इलाज के लिए सफ़र कर सकें। भारतीय इकदाम के बाद पाकिस्तान और भारत के दरमियान लाइन ऑफ कंट्रोल पर भी हालात कशीदा हैं और दोनों ममालिक की फ़ौज के दरमियान होने वाली झड़पों में मुतअद्दिद आम शहरी और फौजी अहलकार निशाना बने हैं। दूसरी तरफ भारत ने कहा है कि वो पाकिस्तान के साथ करतारपुर राहदारी समझौते पर दस्तखत के लिए तैयार है, ताकि बाबा गुरु नानक की 550वीं सालगिरह से कबल इसे खोला जा सके। भारत ने पाकिस्तानी मसौदे से इत्तेफाक करते हुए कहा कि 23 अक्टूबर को इस मुहिदे पर दस्तखत हो जाएंगे, तहम तकरीब के मुकाम का फिलहाल तायुन नहीं किया गया है। पाकिस्तानी वजीर खारजा शाह महमूद कुरैशी ने कहा है कि दुनिया भर की सिख बरादरी का खैर मकदम करने के लिए तैयार हैं और सिख यात्रियों की सहूलियत के लिए हर मुमकिन इकदाम किए जाएंगे। और अब पाकिस्तान। जमीयतुल उलमाए इस्लाम फजलुर रहमान के सरबरा मौलाना फजलुर रहमान ने कहा है कि रियासती इदारों को अपनी गैर जानिबदारी साबित करने के लिए सेलेक्टेड हुकूमत की पुश्तपनाही तर्क करना होगी। इस्लामाबाद में आज़ादी मार्च से मुतालिक गैर मुल्की नशियाती इदारों के नुमाइंदों से मुलाकात के दौरान गुफ्तगू करते हुए मौलाना फजलुर रहमान का कहना था कि वो इदारों के साथ लड़ाई नहीं चाहते, इसलिए वो मुतालबा करते हैं कि इदारे इस हुकूमत की हिमायत छोड़कर अपनी गलती की तलाफी करें। दारुलहुकूमत इस्लामाबाद की जानिब मार्च के बारे में उनका कहना था कि आज़ादी मार्च न धरना है न लॉकडाउन, बल्कि ये तहरीक है जो मौजूदा हुकूमत के खात्मे तक जारी रहेगी। उनके बकौल, अगर हम इस्लामाबाद पहुँचते हैं तो हिकमत अमली मुख्तलिफ होगी, और अगर हमें रोका गया तो हम मुख्तलिफ हिकमत अमली अपनाएंगे, यहाँ तक कि इस अमलियों से मुस्ताफ़ी होने और जेल भरो तहरीक तक का मामला हमारी नज़र में है। अपोजिशन की असम्बलियों से इज्तमाही इस्तीफे की तजवीज़ भी ज़ेर गौर है। दूसरी तरफ रुकन असम्बली और वज़ीर आज़म की तर्जुमान कमल शौज़ब ने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा कि फजलुर रहमान पहले मजहब कार्ड का इस्तेमाल कर चुके हैं और वज़ीर आज़म को यहूदी और कायदियानी एजेंट करार दे चुके हैं, और अब वो डंडा बरदार फोर्स के साथ बकौल उनके इस्लामाबाद में यलगार करना चाहते हैं, जिसका कोई जवाब नहीं। याद रहे कि जमीयतुल उलमाए इस्लाम के सरबरा मौलाना फजलुर रहमान 27 अक्टूबर को कश्मीरियों से इजहार यकजहती के लिए आज़ादी मार्च और 31 अक्टूबर को वफाकी दारुलहुकूमत इस्लामाबाद में दाखिले का ऐलान कर चुके हैं। साबिक वज़ीर आज़म और पाकिस्तान मुस्लिम लीग नून के कायद नवाज शरीफ को खराबी सेहत के बायस एक बार फिर लाहौर के सर्विसेज अस्पताल में मुंतकिल कर दिया गया है। नवाज शरीफ के साहिबजादे हुसैन नवाज ने इल्ज़ाम लगाया है कि उनके वालिद की खराबी सेहत की एक वजह बकौल उनके जहर ख़ौरनी भी हो सकती है। नवाज शरीफ की सेहत से मुतालिक नैब की जानिब से जारी अलामिया में कहा गया है कि नवाज शरीफ की रिपोर्ट्स आने के बाद उनको सर्विसेज अस्पताल लाहौर मुंतकिल किया जा रहा है, जहां डॉक्टरों की टीम उनका तिब्बी मुआयना करेगी। नवाज शरीफ की सेहत से मुतालिक इल्म होने पर उनके छोटे भाई और कौमी असम्बली में कायदे हिजब इख्तलाफ शहबाज शरीफ फौरी तौर पर नैब ऑफिस पहुंचे और नवाज शरीफ के हमरा अस्पताल आए। अपने बयान में शहबाज शरीफ का कहना था कि नवाज शरीफ की जान से खेला जा रहा है और ख़तरों की अलामत के बावजूद उनका दुरुस्त इलाज नहीं किया गया। पाकिस्तान के साबिक सदर और हिजब इख्तलाफ की जमात पाकिस्तान पीपल्स पार्टी के शरीक चेयरमैन आसिफ अली जरदारी को अडियाला जेल हुक्काम की जानिब से पाकिस्तान इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज या पम्स में तिब्बी मुआयने के बाद डॉक्टरों ने अस्पताल में जेरे इलाज रखने का फैसला किया है। इससे कबल जाली बैंक अकाउंट और मनी लॉन्ड्रिंग केसेस में जेरे हिरासत आसिफ अली जरदारी को मुकदमे की पेशी के लिए इस्लामाबाद की एहतसाब अदालत में पेश किया गया था। तालिबान ने कहा है कि बैन अवगान अमन बातचीत का नया दौर आइंदा हफ्ते चीन में होगा। माहरीन के मुताबिक 18 बरस से जारी अफगान लड़ाई में तेजी आई है, तहम इस ऐलान के नतीजे में मुजाकरात के हवाले से नई तवक्कुआत पैदा हुई हैं। कतर में तालिबान के सियासी दफ्तर के तर्जुमान ने मंगल के रोज बताया कि ये मुजाकरात 28 और 29 अक्टूबर को चीन में होंगे। अमरीका के खसूसी एलची बराए अफगान मुफाहमत जलमे खलील जाद ने अफगानिस्तान में कायम अमन के लिए असर नौ कोशिशें शुरू कर दी हैं और इस ज़मन में वो बेल्जियम और फ्रांस और रूस का दौरा कर रहे हैं। कनाडा की हुक्मरान जमात लिबरल पार्टी ने आम इंतखाबात में 146 नशिस्तें जीतकर एक मरतबा फिर नुमाया पोजीशन हासिल की है और वो इत्तिहादियों के साथ मिलकर नई हुकूमत की तश्कील की पोजीशन में आ गई है। इब्तदाई नतायज के मुताबिक अलहदगी पसंद जमात ने ब्लॉक क्यूबिक्स ने हैरान कुन तौर पर 33 नशिस्तें हासिल की हैं। अक्सरियती हुकूमत बनाने के लिए किसी भी जमात को 338 के ऐवान में 170 नशिस्तें दरकार हैं और इस वक्त हुक्मरान जमात के पास 146 نشستیں ہیں حکومت بنانے اور نئی قانون سازی کے لیے جسٹن ٹروڈو کو بائیں بازو کی حزب اختلاف کی جماعتوں پر انحصار کرنا ہوگا۔ ترکی اور روس دونوں منگل کے روز ہونے والے اس معاہدے کو ایک بڑی کامیابی قرار دے رہے ہیں جس کے تحت دونوں ممالک مل کر شام کے شمالی علاقوں میں کرد ملیشیا کو ترکی کی سرحد کے قریبی علاقوں سے نکالیں گے۔ اس معاہدے کے تحت امریکی فوجوں کے انخلا کے بعد شام کے صدر بشار الاسد کی فوجیں اور روسی فوجوں کے ساتھ اس علاقے میں واپس آ جائیں گی۔ ترکی شام کے اس شمالی علاقے کو کئی برس سے سیف زون قرار دیتا رہا ہے۔ امریکہ نے افغانستان میں تعینات اپنی فوجیوں کی تعداد کم کر دی ہے۔ فوجیوں کی تعداد میں کمی گزشتہ ایک سال کے دوران کی گئی۔ افغانستان میں امریکی فوج کے کمانڈر جنرل اسکاٹ ملر نے ایک بیان میں انکشاف کیا کہ گزشتہ ایک سال کے دوران افغانستان سے 2000 امریکی فوجیوں کی واپسی ہوئی ہے، جس کے بعد افغانستان میں موجود امریکی فوجیوں کی کل تعداد گھٹ کر 12000 رہ گئی ہے۔ اور اب سنتے ہیں کھیلوں کا احوال۔ پاکستان کی کرکٹ ٹیم آسٹریلیا کے دورے پر اگلے ہفتے پاکستان یہاں آسٹریلیا پہنچ رہی ہے۔ پاکستان کرکٹ بورڈ نے آئندہ ماہ ہونے والے دورہ آسٹریلیا میں T20 اور ٹیسٹ میچز کے لیے اسکواڈ کا اعلان کر دیا ہے۔ پاکستانی کرکٹ ٹیم کے چیف سلیکٹر اور ہیڈ کوچ مصباح الحق نے ایک اخباری کانفرنس کے دوران اسکواڈ کا اعلان کرتے ہوئے بتایا کہ دونوں کرکٹ فارمیٹس میں سابق کپتان سرفراز احمد کو شامل نہیں کیا گیا ہے۔ سرفراز کی جگہ محمد رضوان نئے وکٹ کیپر ہوں گے، جبکہ خوش دل شاہ عثمان قادر پہلی مرتبہ ٹیم کا حصہ ہوں گے۔ مصباح الحق کا کہنا تھا کہ سرفراز احمد ڈومیسٹک کرکٹ کھیل میں ٹیم میں کارکردگی کی بنیاد پر واپس آ سکتے ہیں، ان کے لیے یہ آپشن کھلا ہے۔ اعلان کے مطابق T20 کے کپتان بابر اعظم ہوں گے، جبکہ ٹیسٹ ٹیم کے کپتان اظہر علی کو مقرر کیا گیا ہے، جو پہلے بھی کپتان رہ چکے ہیں۔ بھارت نے جنوبی افریقہ کو تیسرے ٹیسٹ میچ میں ایک اننگز اور 202 رن سے شکست دے کر تین میچوں کی سیریز 3-0 سے اپنے نام کر لی۔ رانچی میں منگل کو کھیلے گئے میچ کے چوتھے روز میزبان ٹیم کو جیت کے لیے صرف 2 وکٹیں درکار تھیں اور یہ میچ 12 گیندوں پر ہی اختتام پذیر ہو گیا۔ بھارت کی جانب سے دوسری اننگز میں محمد شامی نے 3 اور امیش یادو اور شہباز ندیم نے 2-2، جبکہ ایشون اور جدیجا نے 1-1 وکٹ حاصل کی۔ اور اب کرنسی کی شرح۔ ایک آسٹریلین ڈالر برابر ہے 107.19 پاکستانی روپے، 0.68 امریکی ڈالر اور 48.72 بھارتی روپے۔ آسٹریلیا کے بڑے شہروں میں کل بروز جمعرات یعنی 26 تاریخ کو موسم اس طرح رہے گا۔ ملبورن میں درجہ حرارت 31 اور 19 ڈگری سینٹی گریڈ، پرتھ میں 10 اور 20، ایڈیلیڈ میں 13 اور 35، ہوبارٹ میں 17 اور 26، کینبرا میں درجہ حرارت 12 اور 30، برسبن میں 14 اور 27، ڈارون میں 24 اور 33، پاکستانی دارالحکومت اسلام آباد میں درجہ حرارت 16 اور 28 ڈگری سینٹی گریڈ، کراچی میں 23 اور 34، لاہور میں 17 اور 31، پشاور میں 16 اور 29، کوئٹہ میں 22 ڈگری سے لے کر 60 ڈگری تک اور نئی دہلی میں درجہ حرارت 18 سے 32 ڈگری سینٹی گریڈ رہنے کی توقع ہے۔ اس کے ساتھ ہی خبریں ختم ہوئیں۔ کیا آپ کو یہ فیچر پسند آیا؟ اپنے پسندیدہ پوڈکاسٹ پلیئر پر SBS اردو کو سبسکرائب کیجیے۔